नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी दलहरूले घोषणा पत्रको तयारी गरिरहेका छन्। दलहरू घोषणा पत्रका आधारमा मतदाता समक्ष पुग्ने गरी घोषणा पत्रको तयारी अघि बढ़ाएको दलका नेताहरूले बताउनु भएको छ। यसै सन्दर्भमा नेपालको निजी क्षेत्रले आगामी निर्वाचनका क्रममा राजनैतिक दलहरूले प्रस्तुत गर्ने घोषणा पत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्धन र मनोबल अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी रोजगारी सिर्जना, राजस्व वृद्धि, पूर्वाधार, सम्पत्ति निर्माणमा निर्णायक भूमिका खेलिरहेको निजी क्षेत्रलाई उपेक्षा नगर्ने गरी घोषणा पत्र तयार गर्न दलहरूलाई आग्रह गरेको छ। खास गरी निजी क्षेत्रको सरोकार, आवश्यकता र अपेक्षा दलहरूको घोषणा पत्रमा के छ भन्ने विषयमा आजको अन्तरसंवादमा केन्द्रित हुनेछौं। निजी क्षेत्रको एउटा संस्था, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्की हामीसँग यिनै विषयमा कुराकानी गर्न अहिले प्रत्यक्ष सम्पर्क हुनुहुन्छ। कार्कीज्यू, स्वागत छ यहाँलाई। अब खास गरी राजनैतिक स्थिरता हुन नसक्दाखेरि निजी क्षेत्रले अपेक्षा गरे अनुरूप मुलुकको अर्थतन्त्र निर्माण हुन सकिरहेको छैन। हुन त त्यसको असर समग्रमा मुलुकको औपचारिक अनौपचारिक सम्पूर्ण अर्थतन्त्रमा छ। निजी क्षेत्रले चाहिँ पहिलादेखि नै राजनीतिक दलहरूलाई निजी क्षेत्रको विषयमा, आफ्ना आकांक्षाका विषयमा, अपेक्षाका विषयमा ध्यानाकर्षण गराउँदै आएको हो, राज्यलाई पनि गराउँदै आएको हो। कतिपय कुराहरू पूरा पनि भएका छन्, कतिपय भएका छैनन्। अब अहिले फेरि मुलुक निर्वाचनमा केन्द्रित छ। यहाँहरूले दलहरूको घोषणा पत्रमा आफ्ना सरोकारका विषय राखिराख्नु भएको छ। मूलत निजी क्षेत्रले अहिले प्रमुख दलहरूसहितका राजनीतिक दलहरू जो निर्वाचनमा उम्मेद्वारी दिएर अहिले मतदाताका घर घर पुग्ने क्रममा छन् अथवा पुगिरहेका छन्, उनीहरूसँग यहाँहरूको अपेक्षा के हो?
के रहेछ भने, जस्तो अब हामीले अब धेरै लामो समयदेखि भनौँ न पोलिटिकल पार्टीहरू हेरौँ, यो चुनावमा जान्छन्, चुनावी एउटा राजनीतिक दलहरूको एउटा चुनावी एजेन्डा लिएर जान्छन्। कस्तो भने, सर्ट टर्म चुनाव जितिहाल्ने एजेन्डा लिएर भन्दा पनि देश कसरी विकास गर्ने भन्ने खालको सोचका साथ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने अहिले यत्रो ठुलो मुभमेन्ट भयो, त्यसपछिको नयाँ परिस्थितिका बीच अगाडि बढ्नुपर्ने सरकार, वास्तवमा यो देशलाई अगाडि बढाउनु पर्ने पोलिटिकल पार्टीहरूले साँच्चै नै अब यो देशलाई कसरी अगाडि बढाउनु पर्ने भन्ने कुरामा चाहिँ अलिकति सोच्नुपर्ने दिन चाहिँ आएको छ मलाई लाग्छ अहिले, र यो राइट टाइम पनि हो। जस्तो अब अहिले निजी क्षेत्र प्रत्येक ठाउँमा र प्रत्येक पोलिटिकल पार्टीहरूले निजी क्षेत्रलाई माथि ल्याउने र यो रोजगारीको मुख्य रोजगारी दिने संस्था नै निजी क्षेत्र र यो अर्थतन्त्रलाई माथि उठाउने नै निजी क्षेत्र भनेर भनिरहेको देखिन्छ। तर व्यवहारमा त्यो खालको आएको देखिँदैन, किनभने कतिपय नीतिगत सुधारहरू गर्नुपर्ने छ। त्यसले गर्दा जस्तो यसमा पनि जस्तो ऊर्जा क्षेत्रको कुरा गर्दा त अब आज झन्झना 13 खरबभन्दा बढी लगानी भइसकेका छ यो क्षेत्रमा, अरू 3-4 हजार मेगावाट झन्नै कन्स्ट्रक्सनमा छन्, झन्नै 3-4 वर्षमा झन्नै 20 खरबभन्दा बढी लगानी हुने क्षेत्र हो यो। र अहिले सबै पोलिटिकल पार्टीहरूले अब यो देश बनाउने, अब कृषि प्रधान देश, अब एकदम टुरिज्ममा विकास गर्ने, त्यसपछि आइटीको कुरा गरिरहेको हुन्छ, इन्डस्ट्रीका कुराहरू गरे देखिन्छ होइन, अहिले कतिपय ठाउँमा त माइनिङका कुराहरू, क्रिप्टोका कुराहरू गर्छ। तर सबै कुरा गर्नको लागि ऊर्जा नभए त सम्भव छैन नि। त्यसले गर्दाखेरि ऊर्जाको विकास कसरी गर्ने भन्नेतिर सोच चाहिँ भन्या चाहिँ सबैतिर सुनिन्छ, तर उहाँहरू यो सरकारमा आइसकेपछि त्यो गरेको देखिएन अहिलेसम्म। त्यसले गर्दाखेरि एउटा स्पष्ट नीति आएर सबै एउटा कस्तो भने एउटा पोलिटिकल पार्टीले गर्ने भन्ने होइन, देश बनाउन सबै पोलिटिकल पार्टीहरू एक ठाउँमा हुनुपर्ने जस्तो देखियो। त्यसले गर्दाखेरि सबै पोलिटिकल पार्टीले अब वास्तवमा अगाडि बढाउनको लागि ऊर्जाको नीति कस्तो हुन्छ र नेपालका निजी क्षेत्रलाई कसरी ल्याउने र साँच्चै नै समस्त देश बनाउन उद्योग धन्दा कसरी अगाडि बढाउने भन्ने कुरा सोचका साथ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। र ऊर्जाको क्षेत्रको कुरा गर्दाखेरि अब हामीले एकदमै ठुलो कुरा गरिदेऊ भनेर भन्न छोडिसक्यो, किनभने यीभन्दा अगाडि पनि र नेपाल सरकार अब यसो हेर्दाखेरि अहिले ठुल्ठुला पोलिटिकल पार्टीहरू सबै सरकारमा बसिसकेका छन् र सरकारमा बसे बेला पनि र यो चुनावी एजेन्डामा पनि कुनै न कुनै एजेन्डा लिएर आएको देखिन्छ। ऊर्जाको क्षेत्रमा यसरी विकास गर्ने, 40,000 मेगावाट बनाउने, 50,000 मेगावाट बनाउने, 25,000 मेगावाट बनाउने भन्ने खालका कुराहरू चाहिँ अगाडि बढाइरहेको देखिन्छ। तथापि जस्तो यो गत 5-10 वर्षमा अब थुप्रै पोलिटिकल पार्टीहरू सरकारमा बसे, सरकारमा बस्दाखेरि उहाँहरूले थुप्रै निर्णय गरेका छन् तर कार्यान्वयन भएको छैनन्। कम्तीमा त्यति कुरालाई अगाडि बढाइदिए पनि हुन्थ्यो। जस्तो अहिले हेर्दाखेरि नेपाल सरकारले नेपालको प्रधानमन्त्रीले भारतको प्रधानमन्त्रीसँग 10 वर्षमा 10,000 मेगावाट बेच्ने भनेर एउटा एग्रिमेन्ट गरिसकेका छ, बङ्गलादेशसँग गरिसकेका छ। नेपालमै पनि क्याबिनेटले एउटा ऊर्जा विकास मार्गचित्र अगाडि बढाउने भनेर 28,500 मेगावाट उत्पादन गर्ने भनेर लक्ष्य लिएर अगाडि बढिसकेका थियो। त्यसले गर्दाखेरि त्यो पुरा गर्नको लागि नेपालका निजी क्षेत्रहरूलाई सँगसँगै लिएर जाने भन्ने खालका कुराहरू पनि थियो, तर सरकारले गर्ने तर त्यसलाई लागू नगर्ने भन्ने खालका जस्तो देखियो अहिलेसम्म। किनभने त्यही सरकारले फेरि त्यसलाई विरोधाभास पूर्ण तरिकाले त्यसलाई लागू नगर्ने खालका अर्का निर्णयहरू गर्दै देखियो। एउटै त्यही सरकारले एउटा निर्णय गर्ने, त्यसपछि त्यही सरकारले फेरि अर्को। त्यसले गर्दाखेरि यति धेरै इन्भेस्टमेन्ट हुने सेक्टरलाई सरकारले साँच्चै नै यो लङ टर्म नीति चाहिँ के हुन्छ भन्ने खालको कुरा चाहिँ ल्याउनु पर्छ जस्तो मलाई लाग्छ। नत्र भने लगानी गर्नलाई बात एकदम समस्या पर्ने जस्तो देखियो अहिले।
अध्यक्षज्यू, जस्तो अब भनौँ न, यहाँले भनिरहेको ऊर्जाको क्षेत्रमा चाहिँ के गर्नुपर्छ, कसरी गर्नुपर्छ, अब उदाहरणका लागि चाहिँ हामी वास्तवमा अलि ढिलो नै भएका छौँ सबै क्षेत्रमा, जसरी हामी अघि बढ्नुपर्ने हो। किनभने 2048 सालमा जब प्रजातन्त्र पुनस्थापनापछि निर्वाचन भएर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो, अधिकांश कानूनहरू, नीतिहरू, तत्कालीन अवस्थामा बनेका ऐनहरू अहिलेसम्म त्यसैको टेकोमा चाहिँ मुलुक अगाडि चाहिँ बढ्नुपर्ने अवस्था छ। जल विद्युतकै क्षेत्रको अथवा नेपालको विद्युत क्षेत्रकै कुरा गर्ने हो भने पनि विद्युत ऐन 2049 आयो, अब यसका चाहिँ आयामहरू फेरिसके, प्रविधिमा विकास भइसक्यो, कतिपय विषयहरू चाहिँ यसमा सुधार गर्नुपर्ने छ, तर नयाँ ऐन आउन सकेको छैन। यसका विभिन्न समस्याहरू बारेमा यहाँहरू बढी जानकार हुनुहुन्छ। अब अहिले दलहरूले घोषणा पत्र बनाइरहँदा अथवा निर्वाचनपछि आउने सरकारमा आउने दलहरूले के गर्नुपर्छ, कसरी गर्नुपर्छ, यहाँहरूले त्यो भन्नुभएको छ स्पष्ट रूपमा?
होइन, दुई तिनवटा कुरा। जस्तो एउटा निजी क्षेत्र चाहिन्छ कि चाहिँदैन भनेर सरकारले प्रश्नसँग भन्नु पर्यो पोलिटिकल पार्टीहरूले। सरकारले त अब सरकारमा को बस्छ थाहा हुँदैन रहेछ सबै पोलिटिकल पार्टीहरू, किनभने सरकारमा हुँदा एउटा कुरा गर्ने, सरकारबाट बाहिर निस्किने बित्तिकै विरोध गर्ने जस्तो देखियो अहिले होइन पछिल्लो दिनहरूमा। त्यस कारण सरकारले स्पष्ट हुनुपर्छ, अब निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अगाडि बढ्ने भन्ने खालको कुरा चाहिँ सरकारले एउटा र पोलिटिकल पार्टीहरूले कमिट गर्नुपर्छ। त्यो घोषणा पत्रमा मात्रै होइन कि साँच्चै नै व्यवहारमै जस्तो। अब अहिले नीतिगत समस्याहरू यति धेरै छन् कि ऊर्जामा मात्रै होइन सबै मतलब सेक्टरमै, अहिले ऊर्जाको कुरा गर्दा त झनै नै 16 मन्त्रालय धाउनुपर्छ। त्यसले यो कम्तीमा एकद्वार प्रणाली लागू गर्नुपर्छ भनेर हामी भनिरहेका छौँ। अझ अब त ठुल्ठुला प्रोजेक्टहरू बन्न थालिसके, 200-500 मेगावाटका आयोजनाहरू नेपालका निजी क्षेत्रहरूले बनाउन थालिसके, झनै झनै खरबका आयोजनाहरू बनाउन थाले, तर उनीहरू लगानीकर्ताहरू सुरक्षित छैनन्, आयोजना सुरक्षित छैन, कसले आएर कतिखेर तोडफोड गर्छ, कहाँ के गर्छ भन्ने खालको छ, त्रासै त्रासमा लगानी गरिराख्नुपर्ने भए देखिन्छ। त्यसले गर्दाखेरि कम्तीमा ऊर्जा सुरक्षा नीति अथवा उद्योग धन्दा बचाउने खालका नीति त ल्याउनु पर्यो नि सरकारले। त्यति गर्नलाई धेरै पटक भने प्रधानमन्त्री स्तरीय छलफल भयो, त्यसपछि कमिटी बन्यो, तर त्यो बन्दैन। त्यसले गर्दाखेरि निजी क्षेत्रलाई कसरी लगानी गर्ने भन्ने खालको एउटा सरकारजी र पोलिटिकल पार्टीले चाहिँ स्पष्ट सहितले हामी यसरी आउँछौँ भन्ने कुरा एउटा कुरा। अर्को कुरा, कम्तीमा नेपाल सरकारले भारत सरकारसँग यति बेच्छु भनेर त भनिसक्यो नि, बङ्गलादेशलाई भनिसक्यो। अब हामी देशभित्र पनि त बिजुली खपत गर्ने होला, बिजुली बाल्ने मात्रै त होइन होला, उद्योग धन्दा चलाउने होला, कृषिमा बिजुली उपयोग गर्ने होला, यो टुरिज्ममा बिजुली चाहिन्छ होला, त्यसपछि अब यो अरू अरू अन्य कुराहरू, नयाँ नयाँ आइटीका कुराहरू आउँदैछ, बिजुली चाहिन्छ होला। कम्तीमा यी सबैलाई पुग्ने खालको हामीलाई यति बिजुली चाहिन्छ भन्ने त उत्पादन गर्न सुरु गर्ने होला नि, कि हामी उत्पादन गर्ने कि भारतबाट किनेर ल्याउने भन्ने त सरकार प्रष्ट हुनु पर्यो नि, पोलिटिकल पार्टीहरू प्रष्ट हुनु पर्यो नि त्यसमा। त्यस कारण हामी 10 वर्षमा यति बिजुली उत्पादन गर्ने भनेर लाग्नु पर्यो। जस्तो सरकारले योभन्दा अघिल्लो सरकारले भनेको थियो 10 वर्षमा 2035 सालसम्म 28,500 मेगावाट बिजुली उत्पादन गर्ने, त्यसमध्ये 13,000 मेगावाट चाहिँ नेपालमा खपत गर्ने भनेको छ कि त्यसैलाई लिएर हिँड्नु पर्यो है। त्यस कारणले गर्दा प्रत्येक पोलिटिकल पार्टीले छुट्टा छुट्टै एजेन्डा लिएर हिँडेर पनि हुँदैन। कम्तीमा विकासका कुराहरूलाई चाहिँ एकै खालका कुराहरू ल्याइदियो भने कम्तीमा जो सरकारमा गए तापनि हाम्रो एजेन्डा यो हो भनेर अगाडि पुर्याउने खालको हुन्थ्यो। अब यसमा सरकारकै यही 28,500 को कुरा गर्दा त 62 खरब चाहिन्छ भनेर सरकारले भनेको थियो। अब त्यो पैसा ल्याउनको लागि कम्तीमा वातावरण त हुनु पर्यो लगानी मैत्री, डर त्रास एकदम सुरक्षा बेगरको लगानी त कसैले पनि गर्दैन, न नेपालीले गर्छ न विदेशीले गर्छ। त्यस कारणले गर्दा जनतालाई पनि लगानी मैत्री वातावरण छ है, लगानी गर्नुहोस् हामी सुरक्षित छौँ भन्ने खालको वातावरण सरकारले बनाइदिनु पर्यो। सरकारको काम भनेको सुरक्षा दिने र स्पष्ट नीति बनाइदिने। यो नीति 2-4 वर्षमा बाटोमा हिँड्दा हिँड्दै चेन्ज भइदियो भने फेरि लगानीकर्ताले त लगानी गर्दैन। यो त सर्ट टर्म कि सरकारले अब होइन हामी ट्रेडिङ मात्रै गर्ने हो, नेपालमा उद्योग धन्दा नखोल्ने हो भनेर पोलिटिकल पार्टीहरू त्यसरी भनेर आउनु पर्यो। तर उहाँहरूको बोली वचन सुन्दा भाषण सुन्दाखेरि एकदम राम्रो सुनिन्छ, तर अहिलेसम्म जति सरकारमा बसेको देखियो तर त्यसरी अगाडि बढाइहालेको भन्ने देखेर हुन त सर्ट टर्म सरकारले पनि होला, अब उहाँहरूले गर्छु भन्दा भन्दै सरकार परिवर्तन भइहाल्ने त्यसले पनि होला। त्यसले गर्दाखेरि एउटा दिगो सरकार, तर हामीले के देख्यौँ भने सरकार परिवर्तन भइराख्न सक्ने रहेछ तर कम्तीमा नीति त परिवर्तन हुनु भएन। जोसुकै आए तापनि कम्तीमा त्यसैलाई त्यही बन्दै गरेका कुराहरू र अगाडि बढिसकेका कुराहरूलाई लिएर गइदियो भने सजिलो हुन्थ्यो। नत्र भने कस्तो भने एकजना मन्त्री आउने, त्यसपछि केही गर्न खोज्ने अथवा नगर्न खोज्ने, अर्को आएर उहाँले गरेका कुरालाई पुरै अर्को तर लाग्ने भन्दाखेरि निजी क्षेत्रहरू एकदम दिगदार भइसके। त्यस कारण अब हामी विदेशी लगानीको त लगानीकर्ताको त कल्पनै गर्न छोडौँ। त्यसैले गर्दाखेरि अब स्पष्ट हुनु पर्यो, अब धेरै कुरा गर्नु परेन, नीतिगत सुधारहरू गरिदिन्छु भनेर भन्नु पर्यो, सुरक्षाको व्यवस्था गरिदिन्छु भनेर भन्नु पर्यो लगानीकर्ताहरूलाई। कम्तीमा सुरक्षित बन्दै गरेका आयोजना अथवा बनिसकेका आयोजनाहरू र त्यो सँगसँगै एउटा लगानी मैत्री वातावरण, त्यो खालको माहौल चाहिँ सरकारले क्रिएट गरिदिनु पर्यो। त्यसपछि मात्रै नेपालका निजी क्षेत्रहरू अगाडि बढ्न सक्छन्। र अहिले थुप्रै हेर्नुहोस् त लाइसेन्स बाँडिया छ, झनै झनै अहिले झनै टोटलमा झनै 12,000 मेगावाट आयोजना बन्दैछन्। त्यो 2-4 वर्षमा बन्छ, त्यो नेपालभित्र खपत कहाँ कहाँ गर्ने भन्दा योजना बनाउनु पर्यो नि त। त्यो त बनिसक्यो नि त, प्रोजेक्ट अगाडि बढिसक्यो। कहाँ कहाँ खपत गर्ने, कस्तो खालको उद्योगहरू ल्याउने, कहाँका कुन कुन करिडोरहरूमा कति बिजुली हुन्छ भनेर त्यसलाई सरकारसँग त डेटा छ। त्यस कारण त्यो त्यतातिर लाग्नु पर्यो। अर्को 36,000 मेगावाटको लाइसेन्स दिया छ, बिजुली किन्दिन भन्न थालिसकेको छ। अब कि नेपालका निजी क्षेत्रहरूलाई तपाईँहरू उत्पादन गर्नुहोस्, उत्पादन गरेका बिजुली बढीभन्दा बढी नेपालमै खपत गरौँ र बढी भएका बिजुलीहरू तपाईँहरू नै छिमेकी देशमा लगेर बेच्नुहोस् भनेर भन्नु पर्यो कि त्यो पनि भन्न नसक्ने, अनि त्यसपछि नेपाली जनतालाई लाइसेन्स लेऊ भनेर भन्ने, अनि लाइसेन्स लिइसकेपछि म किन्दिनँ। अहिले झनै झनै 3 खरब खर्च भएको छ लाइसेन्समा, त्यो पैसा त जिरो हुने भयो। त्यसले गर्दाखेरि सरकारले स्पष्टसँग अगाडि आउनु पर्यो कि अब कम्तीमा निजी क्षेत्रलाई यसरी लाने, र अर्को कुरा यदि यसको विकासै गर्ने नगर्ने हो भने लाइसेन्स फिर्ता लानु पर्यो नि त सरकारले, यत्रो लगानी भएको छ लगानी।
अब जस्तो यसमा यसमा चाहिँ देखिएको जटिलताहरूका बारेमा अलिकति यो भित्र प्रवेश गरौँ। जस्तो अब सेयर जारी गरिएको छ तर उचित नियमन र संस्थागत सुशासन हुन सकेन भनेर सम्बद्धहरूका तर्फबाट कुराहरू आइरहेको छ। अब अहिले तथ्याङ्कै हेर्ने हो भने पनि 92 जलविद्युत कम्पनी मध्ये धेरैजसो घाटामा छन् भन्ने खालको गत वर्षको एउटा तथ्याङ्क चाहिँ आएको थियो। अब कानूनमा सुधारको वैदेशिक लगानीको सन्दर्भ यहाँले अघि निराशाजनक कुरा गर्नुभयो, कहाँ वाणिज्य कानूनमा समस्या भयो कि विद्युत कानूनमा समस्या भयो कि किन यहाँहरू वैदेशिक लगानीका बारेमा यति धेरै निराश हुनु पर्यो, त्यसमा चाहिँ दलहरूले आउने घोषणा पत्रमा कसरी प्रतिबद्धता गरिदिए भने, अब किनभने यहाँले अघि भनिसक्नुभयो हाम्रा तर्फबाट प्रधानमन्त्रीले गरेको सम्झौता भनेको सबैभन्दा उच्च स्तरको सम्झौता, त्यो सम्झौता नै भोलि पूरा हुन नसक्ने अवस्था आयो भने त मुलुकको लागि त त्योभन्दा ठूलो दुःखदायी पीडादायी चाहिँ विषय त हुँदैन। अब यसमा कसरी यो समस्या समाधान गर्ने होला?
होइन, जस्तो 2049 सालमा विद्युत ऐन बन्यो, अहिले विद्युत ऐन नयाँ बनाउने भनेर 63 सालदेखि कुरा भइरहेको छ। अब अहिले अहिलेको परिप्रेक्ष्यमा प्रादेशिक सरकार आयो, छुट्टै खालको विदेश वैदेशिक ऐन के अरे यो विद्युत ऐन चाहिन्छ भनेर भनेको थियो। योभन्दा अघिल्लो सरकारले पनि अगाडि बढायो, सरकार भन्दा पनि योभन्दा अघिल्लो संसदले, त्यसपछि त्यो पुरा हुन सकेन, त्यो क्यान्सल भयो। यो अहिले 3.5 वर्षको छ, सरकारले पनि अब संसदमा लग्यो, छलफल भयो फेरि, भनेपछि एउटा हामी ऐन बनाउन सक्दैनौँ होइन, अब कहिले बनाउने, कति वर्ष लाग्ने भन्ने खालका, अब फेरि आउने, अब यस्तै खालका हुँदै गयो भने त त्यो त हुन्छ। त्यसले गर्दा यो त लङ टर्म इन्भेस्टमेन्ट, नेपालीले कसरी लगानी गर्ने भन्ने त हामी कन्फर्म छैनौँ भनिसकेपछि, अब विद्युत ऐन कस्तो आउँछ, यसले के भन्छ, नयाँ आयोजनाहरू कसरी बनाउने भन्ने खालको प्रश्न त हुनु पऱ्यो नि। किनभने आजसम्म उत्पादन भएकालाई पुरानै ऐन लाग्ने हो कि, अनि त्यस कारण ऐन पनि फरक फरक खालको कुरा ल्याउन खोज्ने एउटा कुरा। अर्को कुरा, कम्तीमा हामीले कमिट त गरिसक्यौँ नि, राष्ट्रले अर्को राष्ट्रलाई कमिट गरिसक्यौँ यति बिजुली दिन्छौँ है भनेर, हामीसँग बढी भएका बिजुली दिने होला, हामीले बिजुली नै नबालेर दिने त होइन। त्यसले गर्दाखेरि खोइ उत्पादनमा सुरु गरेको त उत्पादन गर्नु पऱ्यो नि, आजको भोलि त बिजुली उत्पादन हुँदैन। त्यसले गर्दाखेरि सोच के देखिन्छ भने, जस्तो अहिले पनि बर्खामा हामी त बिजुली किनेर, हिउँदमा त बिजुली भारतबाट किनेर ल्याउँछौँ, कम्ती 12 महिना हामीलाई पुग्ने बिजुली हामी उत्पादन गरौँ न भन्ने हाम्रो, त्यति त गर्न सकिन्छ। निजी क्षेत्रलाई गर्न दिउँ, निजी क्षेत्रलाई चाहिँदैन भन्यो भने सरकारले उत्पादन गरौँ। त्यसले गर्दाखेरि यी यस्ता खालका प्रष्ट नीतिहरू हुनुपर्छ। वैदेशिक लगानी भनेको यो सेकेन्डरी कुरा हो, पहिला नेपालका निजी क्षेत्रले, नेपाली जनताले पनि थुप्रै लगानी गर्छन्, त्यसमा लगानी गर्ने खालका वातावरण बनाइदिनु पर्यो, स्पष्ट कानुन हुनु पर्यो र सुरक्षित हुनु पर्यो लगानीकर्ताहरू, र प्रत्येक पोलिटिकल पार्टीहरूले बुझ्नु पर्यो र नेपाली जनतालाई बुझाउनु पर्यो, कम्तीमा निजी क्षेत्र भनेको हामी नै हो, नेपाली जनताले लगानी गर्ने हो नि काहीँ न काहीँ, एउटा कुरा। अर्को कुरा, 10% चाहिँ स्थानीयलाई दिनै पर्छ भन्ने कानुनी व्यवस्था छ, त्यो कसरी दिने भन्ने कुरा पनि अब प्रष्ट हुनु पर्यो। अर्को तपाईँले भन्नुभयो, जस्तो पूर्वको पूर्वमा यो 2-3 वर्ष अगाडि 33 वटा प्रोजेक्टको बिजुली ट्रान्समिट भएन, ट्रान्समिसन लाइन नभएको कारणले 2-3 वर्षसम्म त्यो घाटाको घाटा गयो, भनेपछि त्यसलाई रिकभर गर्नलाई पनि अहिलेसम्म पनि सकेका छैनन् होइन। जस्तो यहाँ काठमाडौँबाट 28 किलोमिटर छ भट्टे डाँडामा एउटा प्रोजेक्ट, झन्डै झन्डै 4 वर्ष ट्रान्समिसन लाइन नभएर 6 मेगावाटको प्रोजेक्टले 2 वर्ष के अरे 2 मेगावाट मात्रै ट्रान्समिट गर्यो। ट्रान्समिसन लाइन बनाउने काम त राज्यको हो नि त। जस्तो अहिले हेर्नुहोस्, झन्डै झन्डै 33 वटा प्रोजेक्टको लिस्ट आएछ, यो दोर्दी करिडोरदेखि थुप्रै बिजुली उत्पादन हुन्छ, ट्रान्समिट हुँदैन, भनेपछि उसले त सामु ब्याजै तिर्न सक्दैन नि। त्यो के कारणले भयो, कम्तीमा प्रोजेक्टका कारणले गर्दा भयो कि ट्रान्समिसन लाइन नभएर भयो कि भन्ने कुरा चाहिँ बुझिदिनुपर्छ कि। जस्तो यसले नाफा दिएन मात्रै भन्दाखेरि, त्यसो राज्यले गर्ने काम त राज्यले गरिदिनु पऱ्यो नि, राज्यको कारणले गर्दाखेरि कोही जनताहरू डुब्दै गर्न त पाउँदैन। निजी क्षेत्र भनेको अहिले त एउटा आयोजना भनेको झन्डै 10-15 अस्ति भर्खरै एउटा आयोजना हेरेर झन्डै झन्डै 9 लाख कति त सेयरधनी छन्, साना ठुला गरेर, भनेपछि यी सबै जनताको पैसा हो। राज्यले गरेको कमिटमेन्ट चाहिँ राज्यले पुरा गरिदिनु पर्यो, र राज्यको कारणले गर्दा पुरा भएन भने त्यसको क्षतिपूर्ति राज्यले तिर्नु पर्यो भन्ने कुरा हो। र आयोजना आफैले गलत गरेर गराएछ भने त उसको त्यसको जवाबदेही त आयोजनाले गर्नु पर्यो।
हजुर, हामी अन्तरसंवादमा छौँ निजी क्षेत्रको तर्फबाट। अहिले फागुन 21 गते हुने निर्वाचनलाई केन्द्रित गरी दलहरूले घोषणा पत्र बनाइरहँदा त्यसमा आफ्ना सरकारका विषयहरूलाई सम्बोधन गर्नका लागि निजी क्षेत्रले आग्रह गरिरहेका छन्। के कस्ता खास गरी ती क्षेत्रसँग सम्बन्धित विषयहरू छन् भन्ने बारे आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीसँग हामी कुराकानी गरिरहेका छौं। यहाँले अघि एउटा निकै महत्वपूर्ण सन्दर्भ उल्लेख गर्नुभयो कि हामीसँग नै चाहिँ नेपाली जनतासँग नै जुन खालको चाहिँ लगानी गर्न सक्ने सामर्थ्य छ अथवा क्षमता छ त्यसको पनि भरपूर ढंगले उपयोग हुन सकेन, जारी गरिएका शेयरहरूको सुरक्षाको सन्दर्भ यहाँले उल्लेख गर्नुभएको थियो। यो जलविद्युत क्षेत्रमा चाहिँ आम स्तरको चाहिँ आकर्षण कस्तो छ लगानी गर्ने सन्दर्भमा?
जस्तो आज सबै जलविद्युतमा अब भनौँ न लगानी गर्दाखेरि हेर्दाखेरि 1,13,00,000 जनाले लगानी गरेछन् प्रत्येकमा फरक फरक हुन त एकजना एउटैको दुईटा डिमाट होला कति ठाउँमा 80,00,000 भन्दा बढी नेपालीले डाइरेक्टली लगानी गरेका छन् सानो ठुलो गर्दाखेरि त्यस कारण ब्याङ्कमा पैसै पैसा छ भनेर भनेको छ अहिले होइन जस्तो हाम्रा झन्डै नै 40-50 प्रोजेक्ट त हामी लोक स्थानीयलाई र सर्वसाधारणलाई सेयर दिन्छौँ है भनेर हामीले सेवनमा लगेर दर्ता गरेका छौँ त्यसलाई खोलिदिने वातावरण गरिदियो भने त पैसा लगानी गर्ने वातावरण त छ नि त अहिले र अरू ठुल्ठुला आयोजनाहरू बन्न खोज्दैछन् पिपिएमा पर्खेर बसेका छन् झन्डै 13,000 MW भन्दा बढीका त्यसलाई खोलिदिने हो भने त पैसा लगानी त्यहाँ हुन्छ नि र हामीले सरकारलाई के भनेका थियौँ भने योभन्दा अघिल्लो सरकारलाई 62 खरब चाहिन्छ यो 28,500 MW बनाउनलाई त्यसमध्ये झन्डै झन्डै 10,000 MW जति त बन्ने चरणमा छ अर्को 18,000 भनेपछि झन्डै झन्डै 30 खरब भन्दा बढी पैसा चाहिन्छ भने त हामी नेपाली जनताबाट पनि थुप्रै किन आजको भोलि चाहिने होइन नि पैसा यो त 10 वर्षभित्र एउटा प्रोजेक्ट बन्दै जान्छ फेरि अर्को बन्दै जान्छ भनेपछि त्यो हामी व्यवस्था गर्छौँ तपाईँहरूले नीति बनाइदिनुहोस् न अरे र सुरक्षाको व्यवस्था गरिदिनुहोस् स्थिर नीति बनाउनुहोस् हामी गर्छौँ है भनेर हामी नेपाली जनताहरूले पनि लगानी गर्नलाई तत्पर छन् नेपाली निजी क्षेत्र पनि लगानी गर्न तत्पर छन् र ठुल्ठुला प्रोजेक्टहरू नेपालीले मात्र नसक्ने हो भने विदेशी लगानी ल्याउनलाई पनि तत्पर छन् तर कस्तो भने स्थिर नीति हुनुपर्छ भनेर मात्रै हामीले भनिरहेका छौँ र कम्तीमा लगानीकर्ताले लगानी गर्दै गर्दाखेरि कम्तीमा राज्य छ है राज्यले हामीलाई सुरक्षा प्रदान गर्छ है भनेर हामीले त्यो खालको फिल त हुनु पऱ्यो नि पोलिटिकल पार्टीहरूले पनि हामीलाई संरक्षण गर्छ है भन्ने खालको कम्तीमा हामीलाई महसुस हुनु पऱ्यो कि अनि मात्रै नभए तपाईँ भनौँ न पछिल्लो दिनहरूमा हेर्दाखेरि तपाईँ हेर्नुहोस् 63 सालमा पनि के हुन्छ निजी क्षेत्रलाई आक्रमण हुन्छ त्यसपछि फेरि 72 पनि त्यस्तै भयो अहिले 82 पनि त्यस्तै भयो होइन हुँदा हुँदा जेएनजीको मुभमेन्टमा त भयो भयो त्यो सकिसकेपछि पनि कतिपय आयोजनाहरू बन्द गर्ने भनेदेखि हिँड्न थाले होइन अनि त्यस कारणले गर्दा यस्तै खालको अराजक गतिविधि भइरह्यो भने कहिलेसम्म गर्ने भन्ने खालको हुन्छ र यो हुँदाखेरि राज्यले कम्तीमा राज्य छ है तपाईँहरू अगाडि बढ्नुहोस् भन्ने खालको नीति चाहिँ हुनु पर्यो त्यस कारण हामी धेरै कुरा सरकारसँग र पोलिटिकल पार्टीसँग अपेक्षा गरेका छैन हामी स्थिर नीति र अलिकति प्रोटेक्सनको कुराहरू छ यिनीहरूलाई गरिदिएर कम्तीमा सरकारले अहिलेसम्म गर्छु भनेर अगाडि बढाइसकेका कुराहरू सरकारमा यही पार्टीहरू हुन् सबै यही उहाँहरूले नै कमिट गरेका कुराहरूलाई कम्तीमा अगाडि बढाउँछु है भनेर गरिदियो भने हामी नेपालको निजी क्षेत्रहरूले त्यसलाई अगाडि लिएर हिँड्थे भन्ने खालको हामीले कुरा किनभने धेरै ठुलो कुरा यो गर्थे भन्न थाल्यो भने अब कुरा गर्न सक्ला नसक्ला
हजुर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो निजी क्षेत्रको एउटा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्की अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद सन्तोष रेग्मी बिदा हुन्छु नमस्कार।